सीधा प्रश्न को सीधा उत्तर कार्यक्रम तातो बहस हर एक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 MHz मा वेरी गुड मर्निंग नमस्कार हार्दिक स्वागत है यहाँ संपूर्ण प्रदेश में सात को विकास प्रति समर्पित एफएम 93.8 MHz में कार्यक्रम तातो बहस को पर्खाई में बस्त आदरणीय संपूर्ण श्रोता महानुभावहरुलाई हार्दिक स्वागत करना चाहूँ कार्यक्रम प्रस्ताव मनोबर आस्थानक र हामी दिनु विभिन्न विषय में चर्चा परिचर्चा बहस गर्छौं छलफल गर्छौं कुराकानी गर्छौं यहाँ सबैलाई थाहा छ समसामयिक आर्थिक सामाजिक राजनीतिक हरेक विषय वस्तु माथि हामी कुराकानी गर्छौं र वास्तवमै पछिल्लो समय कुराकानी गर्ने भने प्रदेश सरकारले विभिन्न विधेयकहरु टेबलिंग गरिरहेको छ खास गरी संसद भित्र बहस गरिरहेको छ छलफल गरिरहेको छ र विभिन्न भनौँ न समिति मार्फत यसको चाहिँ छलफल छिनोफानो भइरहेको छ यो एउटा पाटो भयो तर अर्को विषयको कुराकानी गर्ने हो भने जुन किसिमले पछिल्लो समय प्रदेशमा सातका मन्त्रालयले धमाधम फर्निचरका नाममा सेवा सुविधाका नाममा जसरी लाखौँ रुपियाँ खर्च गर्दै हुनुहुन्छ यो भने एउटा आलोचनाको विषय बनेको छ र एउटा यसलाई चाहिँ जनताले आफ्नै किसिमले एनालाइसिस गरिरहनु भएको छ अर्कोतिर जसले यो प्रदेशको सामाजिक विकास मन्त्रालय हेरिरहेको छ उक्त मन्त्रालयले बारम्बार राष्ट्रियतामाथि र त्यसमा पनि राष्ट्रिय स्वाधीनतासँग जोडिएको राष्ट्रिय झन्डाको बेला बखतमा बिल्ला गरिरहेको छ तपाईँहरू सबैलाई थाहा छ खास गरी पछिल्लो समय कुराकानी गर्ने भने प्रदेशमा सातको सामाजिक विकास मन्त्रालयले कहिले झन्डा च्यातिएको झन्डा लाउँछ त कहिले चाहिँ त्यही झन्डालाई उल्टो पारेर झुन्ड्याउँछ यस्तो किसिमको यो जुन चरित्र जुन किसिमको एउटा काम देखाएको छ यो अत्यन्तै भनौँ न खेदपूर्ण छ र यसले राष्ट्रियताको झझल्को दिँदैन जसले राष्ट्रियताकै लागि जसले चाहिँ एउटा भनौँ न आफ्नो सरकारको नेतृत्व तहमा सरकारको प्रदेश सरकारको चाहिँ एउटा ओहदामा बसेको मन्त्रालयले यो किसिमको एक्टिभिटी गर्न मिल्छ यो किसिमको कार्य भनौँ न कामहरू गर्न मिल्छ जसले चाहिँ उहाँलाई यति पनि थाहा छैन होला सम्भवतः कि मैले कस्तो झन्डा लाउनुपर्छ या भनौँ कसरी यसको सम्मान गर्नुपर्छ समेत थाहा नहुने मन्त्रालयले त्यो पदमा बसिरहनुको औचित्य लाग्छ जस्तो मलाई लाग्दैन र आज हामी कुराकानी गर्दैछौँ खास गरी मैले प्रदेश नम्बर 7 अन्तर्गत रहेको एउटा मात्रै उपमहानगरपालिकाका मेयर निरपबहादुर ओडलाई निमन्त्रणा पठाएको थिएँ तर उहाँले कारणवश हिजो म आउन सक्दिनँ भनेर उहाँले तर्क गरेसँगै आजको यो तातो बहसलाई मैले लम्की उद्योग वाणिज्य सङ्घसँग जोड्ने प्रयास गरिरहेको छु खास गरी पछिल्लो समय लम्की उद्योग वाणिज्य सङ्घको चुनाव हुन सकेको थिएन तर उक्त चुनावलाई लिएर मुद्दा परेसँगै मुद्दामालाई चाहिँ किनारा लाउने क्रममा उच्च अदालत दिपायलले चाहिँ एउटा फैसला गर्यो तर उक्त फैसलालाई समेत नमान्ने तर्क विपक्षले गर्नुभएको छ चुनावमणि भण्डारीले भने जसको पक्षमा फैसला भएको छ सुशीला साई जो चाहिँ काङ्ग्रेस निकट भएर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदका उम्मेद्वार हुनुहुन्थ्यो सुशीला साईको तर्क भने अलिकति फरक छ उहाँहरू दुवैजना कुराकानी म एकैछिनमा लिएर आउँछु कार्यक्रममा यतिखेर छोटो कमर्सियल ब्रेकमा जान्छु
Yo mai pain cha क्वालिटी जुस पोशिलो प्रियोमा छ विटामिन क्यू अर्थात क्वालिटी टेस्ट फ्रेश टेस्ट ग्रेट ताजा रसिलो फलको रस अनि एक्स्ट्रा ग्लुकोज को साथमा विटामिन क्यू दिल खुश दिमाग संतुष्ट प्रियोमा छ विटामिन क्यू पियो खुलेर
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ खै खै हेरौँ
किन्न त किनियो तर ब्याट्री नै टिक्दैन यार फेरि बजारभरि खोजियो तर कहीँ पाएन
कसले भन्यो ब्याट्री पाइँदैन अमन मोबाइल सेन्टर छ नि नयाँ मोबाइलको ब्याट्री पनि पाइने ग्यारेन्टीको साथ मोबाइल पनि बनाइने र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ मोबाइल अनलक गरिनुका साथै सफ्टवेयर पनि हालिन्छ
हो र
हो त सम्पर्क अमन मोबाइल सेन्टर बस पार्क निकास गल्ली 98485858860
तपाईँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस हामी सुरुवात गर्दैछौँ र आज तातो बहसमा खास गरी मैले प्रदेश नम्बर सातको सरकारले जुन उल्टा किसिमको झन्झट झुन्ड्यायो प्रदेश नम्बर सातको एउटा मन्त्रालय सामाजिक विकास मन्त्रालयका मन्त्री दीर्घ सोरेनलाई यो विषयमा थाहा छ कि छैन यो विषयमा पनि हामी कुराकानी गर्दैछौँ तर मैले उद्योग मानिसको कुराकानीलाई एकैछिनमा जोड्छु तर यतिखेर हामीसँग नागरिक समाजका अगुवा खास गरी पछिल्लो समय यस्ता विविध विषयमा चाहिँ टिका टिप्पणी गर्नमा हामी चाहिँ यो खास गरी यसको गहिरीमै गएर निचोड निकाल्ने प्रयास गर्छौँ र विभिन्न प्रश्नलाई चाहिँ चिरफार गर्ने प्रयास गर्छौँ यतिखेर हामीसँग नागरिक समाजका अगुवा प्रमोद पाठक हुनुहुन्छ उहाँलाई वेलकम गर्छु प्रमोदजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा
धन्यवाद नवराजी
आराम हुनुहुन्छ प्रमोद सर बडो सामाजिक सञ्जालमा बडो भाइरल भयो दिनेश एफएमले एउटा समाचार प्रसारण गर्यो हाम्रो दिनेश पोर्टुगलमा भनौँ न अनलाइन खबर दिनेश खबरबाटै हामीले त्यो पिक्चरहरू बडो भाइरल भएको छ तपाईँहरू सबैलाई थाहा छ खास गरी प्रदेश नम्बर सातको सामाजिक विकास मन्त्रालयले बेला बखतमा राष्ट्रियतामाथि प्रहार गरेको देखिन्छ कहिले झन्डा च्यातिएको झन्डा लाउँछ त कहिले चाहिँ उल्टा झन्डा पारेर भनौँ न सूर्य अङ्कित झन्डा र चन्द्र अङ्कित जुन झन्डा छ त्यसलाई चाहिँ उल्टो पारेर झन्ड्याउँछ यो किसिमको एउटा मन्त्रालयको गैर जिम्मेवारी कामलाई यहाँले कसरी हेर्नु भएको छ नागरिक समाजले कसरी हेरेको छ प्रमोदजी
अनि त्यो झन्डा त सेन्सिटिभ कुरा हो एकदमै संवेदनशील कुरा हो त्यसलाई राख्ने कुरामा ध्यान दिनुपर्छ यो मानवीय त्रुटि हो जस्तो चाहिँ मलाई लाग्छ अब नियतवश रूपले झन्डा नै उल्टो गरौँ भनेर लगाएको होइन होला जस्तो लाग्छ मलाई किनकि त्यस्तो गर्नुपर्ने आवश्यकता छ
तर प्रमोदजी एउटा कुरा आफूले लगाएको लुगा कस्तो छ भनेर थाहा नहुनेले त्यो राष्ट्रियताको कुरा गर्न मिल्छ त्यसो भए उहाँहरूलाई
यो मानवीय त्रुटि हो जस्तो लाग्छ किनकि झन्डै उल्टा गरौँ आफ्नो देशको भन्ने त्यस्तो नियत त नहोला होइन तर अब के भने अब कर्मचारीहरूले गर्छ लापरवाही हुन्छ हेलचक्राइ हुन्छ तर यस्तो हेलचक्राइ गर्ने कर्मचारीलाई केही न केही पनिसमेन्ट चाहिँ गर्नुपर्छ यो हेलचक्राइ गर्नु नहुने अब मन्त्रालय स्वयं आफैले यस्तै गर्न निर्देशन दिए होला जस्तो मलाई लाग्दैन होइन तर के भने संवेदनशील कुरा हो तर मानवीय त्रुटि चाहिँ भाव हो
एकपटक हुन्छ कि दुई पटक तिन पटक त्रुटि हुन्छ प्रमोद सर खास गरी मलाई भन्दिनँ एकपटक त झन्डा च्यातिएको झन्डा लगायो भनेर हामीले समाचार बजायौँ या भनौँ त्यो बाहिर आयो त्यसपछि त अलिकति सुधारेर ल नयाँ झन्डा लगायो है भनेर हामीलाई पनि चित्त बुझाएको थियो फेरि गएर त्यसको रिपोर्टिङ गर्दाखेरि त्यही झन्डा उल्टो परेको छ भने त्यहाँ ल्यापरवाही नै हो कि अनभिज्ञता हो या त्यो के हो तपाईँले कसरी हेर्नु भएको छ
यो लापरवाही हो जस्तो लाग्छ नवराजी मलाई किनकि अब यो गरेर फाइदा पनि उनीहरूलाई केही छैन होइन अब केही भनौँ न आर्थिक लाभ हुने अथवा काहीँ केहीबाट घुसुस आउने भएपछि ल यो घुसका कारण गऱ्यो भन्ने हुन्थ्यो त्यो पनि देखिँदैन त्यसले गर्दा मानवीय त्रुटि हो र लापरवाही हो यो लापरवाही गरेकै हो अब यो कुनै एउटा कर्मचारीले त्यो लापरवाही गर्यो यसमा झन्डा लगाइसकेपछि हेरेन हेर्ने लगाउने बेलामा पनि हेरेन विषय संवेदनशील हो त्यसले गर्दाखेरि जानेर जहिले मिस्टेक गरे हो त्यसलाई सानोतिनो केही पनिसमेन्ट चाहिँ गर्नैपर्छ
तर राष्ट्रियता स्वाधीनताको कुरा छ झन्डोत्तोलन गरिन्छ हेर्नुहोस् हाम्रो बिहान 10 बज्यो भने झन्डोलाई चाहिँ चढाउने काम गरिन्छ साँझ भयो भने झन्डालाई झार्ने काम गरिन्छ यो भने त हाम्रो राष्ट्रियतामाथि नै अलिकति आचाउने काम भएन र
विषय संवेदनशील हो राष्ट्रियताको कुरा हो तर मिस्टेक जो भयो नि त्यो चाहिँ मानवीय मिस्टेक हो जस्तो लाग्छ. इन्टेन्सन के भन्छ त्यो नियतबद्ध मिस्टेक हो जस्तो मलाई लाग्दैन. तर संवेदनशील कुरामा मिस्टेक चाहिँ भएको छ.
चारैतिर आलोचना भएपछि यतिखेर चाहिँ झन्डा चाहिँ फेरि सुल्टो पारिएको छ.
झन्डै उल्टो लाग्यो भने त आलोचना नहुने कुरै छैन नि. आलोचना त हुन्छ नि. झन्डा त हाम्रो राष्ट्रको एउटा पहिचान प्रतीक हो नि. त्यसैलाई उल्टा लगाइदिने भने त गल्ती त गर्यो त.
अब प्रमोदजी
रोटी भए तापनि हेल्थ सेक्रेटरीले गरे तापनि मिस्टेक त मिस्टेक हो नि. ठुलै मिस्टेक हो नि.
तर नागरिक समाज अहिलेसम्म सुतेर बसेको छ भन्नेहरू धेरै छन् नि. खास गरी गोविन्द केसी जुम्लामा अनसन बसिरहनु भएको छ. उहाँ चाहिँ एउटा भनौँ न मृत्युवरण गर्ने कन्डिसनमा पुगिसक्नु भएको छ. कोही तपाईँहरूलाई चाहिँ व्यङ्ग्य गर्दै पार्क मोडमा केही महिना पहिले अनसन गर्ने अनसनधारीहरू कहाँ दुलाभित्र छिरेर बसेका छन् भने नागरिक समाजलाई खरो प्रश्न आएको छ नि एउटा.
अनि अनसन त अब त्यो प्रश्नकर्ताले आफै गरे पनि हुन्छ. उहाँलाई कसैले रोकेको छैन होइन. तर नागरिक समाज आज चाहिँ प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिँदैछ सिटी कार्यालय मार्फत होइन. अब यो अनसनै बस्न सक्ने अवस्था यसबेला पोसल बस्या हो, मेरै नेतृत्वमा बस्या हो. यसबेला चाहिँ मलाई यो अलिकति पेटको रोगले गाह्रो भयो हुनाले त्यो अवस्था छैन मेरो. म औषधि खाइरहेको छु होइन, इलाजमा छु. त्यसले गर्दाखेरि त्यो छैन.
तर नागरिक समाज चाहिँ कानमा तेल हालेर सुत्या छ. व्यङ्ग्य गर्नेहरू धेरै छन् नि सामाजिक सञ्जालमा.
व्यङ्ग्यकर्तालाई पनि त व्यङ्ग्य गर्न मिल्छ नि. उहाँ किन सुत्नु भएको छ त? उहाँ पनि त नागरिक समाज हो नि. नागरिक समाज भने सबै हो. नागरिक समाज होइन कुनै एउटा व्यक्ति एउटा निकाय त्यस्तो कुनै हुँदैन कि. नागरिक समाज भने सबै नागरिक.
तर नागरिक समाजका अगुवाहरू नतातेसम्म चाहिँ अन्य सबै सेलाएर बस्छन् नि फेरि.
नै ताप्नु पर्ने भन्दा नि अब हामी विज्ञापन पत्र दिँदैछौँ. हिजो सबैसँग फोनमा कुराकानी भयो. अस्तिदेखि हामीले फोनमा कुराकानी गरेर सबैलाई एकजुट भएर यस विषयमा चाहिँ हाम्रो चासो यो हो. र यो यो सरकारले चाहिँ उहाँलाई त्यसरी मर्न बाध्य गर्नु हुँदैन. उहाँले आखिर कसका लागि अनसन बसे आउँछ? एक दिन अनसन बसेर हेऱ्यो भने कति दुःख हुन्छ. एक दिन भोकको पीडा सहन कति गाह्रो हुन्छ. उनी त्यत्रो त्यत्रो दिनसम्म अनसन बसिरहेछन् कसका लागि त? उहाँको त न श्रीमती छ, न छोरा छ, न छोरी छ. यहाँ त आफ्नो गर्लफ्रेन्ड समेत सांसद बनाउने देशमा यो होइन, त्यस्तो देशमा उहाँ कुनै पनि छैन. निस्वार्थ भावले खालि जनताले राम्रो स्वास्थ्य सेवा पाउन् भनेर हो नि. नेताहरूको त अलिकति स्वास्नी बिरामी भयो भने पनि यिनीहरू उहाँ जापान पुग्छन्, सिङ्गापुर पुग्छन्, थाइल्यान्ड पुग्छन्. हाम्रो लागि यिनीहरूले 40 लाख रुपियाँ मेडिकल कलेज कसका छन्? जम्मै नेताका छन्. ठुल्ठुला प्राउड नेताहरूका मेडिकल कलेज छन्। त्यसमा डाक्टर यिनीहरूले कसलाई दिन्छन् भनेपछि 40 लाख रुपियाँ बुझ्यो 4-5 वर्ष अनि त्यो डाक्टरको सर्टिफिकेट दियो अनि त्यो डाक्टरले हामीलाई इलाज गर्नुपर्ने अनि हाम्रो इलाज राम्रो नहुने अनि हामीले इन्डिया जानुपर्ने, बरेली जानुपर्ने, लखनऊ दिल्ली जानुपर्ने. यिनीहरू अलिकति के भयो भने यहाँ चेकै गर्दैनन्. मेडिकल किनले चिनाका यिनका डाक्टर उत्पादन गर्ने यिनले पैसा लिएर, तर यिनी इलाज कहिले नगर्ने. यहाँ यिनी चाहिँ सधैँ सिङ्गापुर र के अरे मेदान्त जाने इलाज गर्न होइन. हामीले कहाँ जाने त? हामी त यिनका मेडिकल कलेजले उत्पादन गरेका डाक्टरबाट इलाज गर्न बाध्य छौँ. तर मेडिकल कलेजको क्वालिटी
तर धेरै यतिखेर एउटा टिका टिप्पणीहरू बाहिर भएको छ नि. खास गरी विद्वानहरू या भनौँ केही मेडिकल सञ्चालकहरूले भनेका छन् गोविन्द केसीलाई कसैले उचालेको छ. उहाँ चाहिँ विदेश पठाउन चाहनुहुन्छ युवाहरूलाई. खास गरी मेडिकल पढ्न चाहनेहरूलाई विदेश पठाउनमा एउटा ठुलो चलखेल छ. गोविन्द केसीको माग एकपटक हो र 15-15 पटक बस्दा समेत उहाँको माग सुनवाई नहुनु भने कहीँ न कहीँ गोविन्द केसी पनि त त्रुटि हुनुहुन्छ भन्ने तर्क राख्नेहरू धेरै छन् नि.
ठिक छ, राख्न पायो तर्क. तर किन उचालिए? घुस खानलाई उचालिए? नेपालमा त घुसै खानलाई बदमासी गर्ने त हुन्छ. सबले के का लागि उचाल्यो? के स्वार्थ छ उनको? कसले उचाल्यो? किन उचाल्यो? किन उचाल्यो भन्ने त प्रश्न आउँछ त. उनको एउटै स्वार्थ हो नेपाली जनताले, सर्वसाधारण नेपाली जनताले जसमा पैसा छैन, गरिबी छ, त्यसले पनि राम्रो खालको स्वास्थ्य इलाज पाओस् र सबै ठाउँमा पाओस् भन्ने. त्यो बाहेक अरू के छ र उनको स्वार्थ? होइन, कुनै छोरा बुहारीलाई त्यो 70-75 पुस्तासम्म घुस खाएर सम्पत्ति इकट्ठा गरौँ भन्ने त उनको छैन त्यस्तो. त्यसले गर्दा यो खालि उनलाई कमजोर पार्नका लागि लगाएको आरोप हो.
तर गोविन्द केसीको माग 15-15 पटकसम्म अनसन बस्दाखेरि उहाँको माग सुनवाई नहुनु भने यो एउटा लज्जास्पद कुरा र एउटा भनौँ न खेत प्रकट गर्नुपर्ने कन्डिसन होइन. र एउटा नागरिकले माग राख्दै एउटा भनौँ न उहाँ त अब सरकारी कर्मचारी पनि हो, खैर त्यो विषयमा म धेरै कुरा गर्न चाहन्न. तर उहाँले राखेका मागहरू कहीँ जायज होलान् कहीँ नाजायज होलान् त्यो आफ्नो ठाउँमा छ. तर एउटा नागरिकले 15-15 पटक समेत अनसन बस्दा उहाँको मागको सुनवाई हुँदैन, अर्थात् उहाँको मागलाई बारम्बार एग्रिमेन्ट गरिन्छ तर त्यो माग चाहिँ कागजमै सीमित हुन्छ. व्यवहार त त्यसको एग्रिमेन्टको कुनै कारण छैन भने ती एग्रिमेन्ट गर्नुको कुनै औचित्य होला र प्रमोद सर?
हेर्नुहोस् नवराजी, तपाईँ मैले केही ठगी गरेँ भने, झुटा बोल्यो भने प्रहरीले समात्छ, हामीलाई झुटा मुद्दा लगाउँछ र खोरमा थुनिदिन्छ जेलमा. होइन, कानुन नेपालको कानुनमा झुटा बोल्नेका लागि जेल सजाय छ, हो कि? तर अब 15-15 चोटिसम्म उहाँको माग पुरा हुन्छ, लिखित रूपमा एग्रिमेन्ट हुन्छ, लिखित रूपमा गरेको सम्झौताको विरुद्धमा गर्नेवाला मान्छे नै बोल्छ होइन. अहिले अहिले जो सरकारले बोल्दैछ ऊ सरकारले आफैले गरेको लिखित सम्झौताको विरुद्धमा बोल्दैछ। अहिले पन्ध्र चोटिसम्म कुनै चिजको लिखित सम्झौता हुन्छ र त्यसको उल्लङ्घन गरिन्छ भने त त्यो त झुठा हो नि, ठगी हो नि। ठगी नियन्त्रण गर्नका लागि त सरकार मतलब सरकारको के काम, सरकार किन बनाउनु पर्यो जनताले? सरकारले त हामीसँग ट्याक्सको रूपमा पैसा लिन्छ, किन बनाउनु पर्यो सरकार भन्दाखेरि गुन्डागर्दी हुन्छ, ठगी हुन्छ, सीमा मिच्छन्, सुरक्षा आउँदैन, चोरी लुटपाट हुन्छ, बलात्कार हुन्छ भनेर त एउटा निकाय बनाउनु पर्यो जसलाई ट्याक्स दिएर ल सुरक्षा गर तिमी है, हाम्रो सुरक्षा गर, हाम्रो सीमाको सुरक्षा गर, त्यो भने देशको सुरक्षा होइन भनेर यत्रो मान्छेले ट्याक्स स्याक्स तिरेर त्यो सरकार भन्ने कुरा बनाएको हो। सरकार आफै ठुगी गर लायो, प्रहरीले त समात्ने हो, त्यो एग्रिमेन्ट गरेकै छ उनीहरूले, त्यो एग्रिमेन्टको खिलाफमा उनी बोल्दैछन्, एग्रिमेन्टको खिलाफमा उनी काम गर्दैछन्। अनि भने जस्तो एग्रिमेन्टको खिलाफमा गरौँ भने त झुटा हो नि, ठगी हो नि, ठगी मुद्दा लाग्छ यो त।
तर पन्ध्र पटक समेत उहाँले मेडिकल कलेजकै विषयलाई लिएर, चिकित्सा विधेयकै लिए विषयलाई लिएर बारम्बार अनसन बस्नु भने त्यो मागलाई अघिल्लो सरकारले एउटा एग्रिमेन्ट गर्ने, फेरि पछिल्लो सरकारले त्यसलाई चाहिँ नमान्ने, यो पनि हुन्छ र भने
सरकार आफै ठग झुटा भएपछि त अब कसले के गर्ने हो? यहाँ त हामीले झुटा बोल्यो भने हामीलाई जेल जानुपर्ने, कानुन त सबैलाई बराबर होइन अरे यो देशमा, संविधानभन्दा माथि त 46 सालपछि त कोही छैन यो देशमा होइन, 46 सालपछि त जम्मै नागरिक संविधानभन्दा तलै छन्। भने यो यो अवस्था कस्तो भने उनीहरूले नेताहरूले जे गरे पनि हुने क्या, झुटा बोले पनि हुने, जसो गरे पनि हुने, भनेको कुरा नगरिदिए पनि हुने, लिखित रूपमा सम्झौता छ, त्यही सम्झौता कार्यान्वयन गर भनेर अनसन बस्या त हुने गोविन्द केसी।
अब एउटा कुरा नि, अनसन गर्न नि अब काठमाडौँको माइती घर मण्डलादेखि लगायत सार्वजनिक स्थानहरूमा चाहिँ निषेधाज्ञा जारी गरिदिएको छ सरकारले, यो सरकारको कन्डिसन हेर्दाखेरि जुन अहिले गति देखिरहेको छ यसले एउटा अधिनायकवादको सङ्केत गर्न खोज्या हो? यो किसिमको एउटा व्याख्या विश्लेषण नेपाली काङ्ग्रेसले लगाएको छ, नागरिक समाजले कसरी हेरेको छ? एउटा स्वतन्त्रता भनौँ कुरा, एउटा स्वतन्त्र नागरिकले अनसन बस्ने कुरा, माग राख्ने कुरा, आन्दोलन गर्ने कुरा, शान्तिपूर्ण रूपमा चाहिँ एउटा आफ्ना मागलाई चाहिँ राज्य समक्ष ध्यान आकर्षण गर्ने कुरामा यो किसिमको हस्तक्षेपकारी जुन भूमिका पछिल्लो समय गृह मन्त्रालय या सरकारको देखिएको छ यसलाई नागरिक समाजले कसरी हेरेको छ प्रमोदजी?
हेर्नुहोस्, राम्रो कुरालाई राम्रो भन्नुपर्छ, नराम्रो कुरालाई नराम्रो भन्नुहोस्। जसो ठेकदारहरूले सरकारी कर्मचारीहरूसँग मिलोमत गरेर ठेका समयमा नसिद्ध्याउने, लम्ब्याउने अनि त्यसमा अनियमितता गर्ने, भ्रष्टाचार गर्ने कार्यहरू गर्ने, त्यो कुरा रोक्न खोजेको थियो सरकारले, त्यो धेरै राम्रो हो होइन। अनि बसको सिन्डिकेटको जो थियो नि त्यो तोड्न खोजेको थियो, त्यसले जनताहरूलाई धेरै दुःख भएको थियो, त्यो तोड्न खोजेको थियो, त्यो बहुत राम्रो काम गरे अब सरकारले होइन, यी राम्रा काम हुन्। तर यी काम पनि अब यो पर्दो रहेछ यातायात मन्त्रीको उसमा, यातायात मन्त्री त अब त्यस्तै खालको छन् नेपालमा अहिले होइन, उनी अब यो गर्नेवालासँग मिलोमतमा केही गरे जस्तो देखिन्छ सिनेरियो होइन। तर के भने राम्रो गर्न खोजेका काम हो यो सरकारले, खास गरी गृहमन्त्रीले। तर अब अहिले आएर के देखिँदैछ भने सरकार अलिकति डिटिआईको दुम्ब भयो जस्तो देखिँदैछ। हेर्नुहोस्, एक त प्रतिपक्ष पनि साह्रै कमजोर भयो, नेपाली काङ्ग्रेस निकै नै कमजोर भयो, यो
इतिहासकै सबैभन्दा कमजोर प्रतिपक्ष नेपाली काङ्ग्रेस देखिएको छ। हेर्नुहोस् अहिले इतिहासमा हेर्ने हो भने 2048 सालपछि नेपाली काङ्ग्रेस अत्यन्तै कमजोर अवस्थामा देखिएको छ, नेतृत्व नै कमजोर देखियो।
केपी ओली आफैले गोविन्द केसीसँग सम्झौता गरेका छ के, अनि उनी किन यस्तो गर्दैछन्? अनि केपी ओली राम्रो काम गर्ला भनेर हामी त धेरै आशावादी थियौँ, हामी त निष्पक्ष रूपले जसले राम्रो काम गर्यो उसको राम्रो काम गर्यो भन्ने मान्छे हौ। त्यसले गर्दा उनीले जुन किसिमले नाकाबन्दीका बेलामा भारतसँग लडे, नेपाललाई एक किसिमको राष्ट्रियता जोगाउने काम गरे, राष्ट्रियताको भावना सिर्जना गर्ने काम गरे, त्यो त धेरै राम्रो गरे, सबैले उनको समर्थन गरेका थियो। अब अहिले गोविन्द केसीको उसमा चाहिँ उनी त्यो दुई तिहाईको दम्बा भयो या आफ्ना कार्यकर्ता, उनका अधिकांश कार्यकर्ताहरू मेडिकल कलेज खोलेर त्यो धन्दामा लागेका छन्, त्यसले गर्दा ती कार्यकर्ता जोगाउनलाई पनि उयो गर्दैछन् जस्तो लाग्छ।
तर एउटा नागरिकले एउटा 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 आन्दोलनको स्वरूपमा हेर्ने भने एउटा भनौँ न, तपाईँ सबैलाई थाहा छ अनसन बस्ने कुरा, आमरण अनसन बस्ने कुरा भनौँ न, यो सत्याग्रह गर्ने कुरा त लोकतन्त्रमा एउटा यो भनौँ न एउटा अस्त्र नै हो, यहाँहरू सबैलाई थाहा छ। तर त्यो अस्त्र पनि स्वतन्त्र रूपमा प्रयोग गर्न नपाइने, अब एउटा भनौँ न सार्वजनिक ठाउँमै गर्न नपाइने भएपछि यो सरकारले जुन डिसिजन गरिरहेको छ, जुन किसिमको शैली देखायो, यसलाई नागरिक समाजले कसरी हेरेको छ त प्रमोदजी?
अनसनकारीको जायज माग उनले न्याय पाऊ भनेर गरेका हो, जस्तो गङ्गा माया नन्द प्रसाद यिनीहरूले त न्याय पाऊ भनेर गरेका छन् त होइन। हो, न्याय पाउनु, न्याय दिनु त राज्यको प्रमुख कर्तव्य हो कि, फर्स्ट कर्तव्य हो। राज्यले न्याय देला भनेर नै राज्य भन्ने एउटा सरकार भन्ने चिजको गठन भएको हो। अब त्यसले त्यो नगरिदिने हो भने नागरिकले न्याय पाऊ भनेर अनसन बस्दा बस्दै मरे। यो अनसन बस्दा बस्दै मर्ने भन्ने कुरा कस्तो हो भने, र जायज कुरामा यो ठुलो ठुलो बदनामीको कुरा हो कि यो। अब बदनामी लाजै नमानिदियो भने त कसको के लाग्यो होइन? लाज मान्नेलाई चाहिँ धेरै ठुलो लाज हो। योभन्दा ठुलो लाज के हुन्छ? एउटा जायज विषयमा कुनै नागरिक माग गर्दैछ त्यो राज्यले हो, त्यो राज्य नगरे अमल गर्दै भनेर भन्दैछ।
अहिलेको सरकार तानाशाहको शैलीमा अगाडि बढ्न खोजेको त्यसो भए प्रमोदजी,
त्यसो त्यस्तै किसिमले गोविन्द केसीले पनि देशका मान्छे गरिब छन्, उनले पनि राम्रो स्वास्थ्य शिक्षा स्वास्थ्य पाउनुपर्छ, उनका बच्चाहरूले पनि डाक्टर बन्न पाउनुपर्छ, उनको पाउने स्वास्थ्य भरपर्दो हुनुपर्छ र उनले राम्रा खाले डाक्टर पाउनुपर्छ र काठमाडौँ बाहेक अन्य ठाउँका मान्छे पनि मान्छे हुन्, तिनीहरूका पनि मेडिकल कलेज खोलिनुपर्छ भन्नका लागि आन्सन गर्ने हुन्। यो त राज्य कर्तव्य हो, राज्यले गर्नुपर्ने कामै हो नि, भएन भने अहिले त कम्युनिस्टको सरकार हो, कम्युनिस्टहरूले त शिक्षा स्वास्थ्य भन्ने कुरा निःशुल्क हुनुपर्छ भन्ने नारा लगाउँछन् भने झन् अब अहिले के छ भने अधिकांश प्रधानमन्त्रीका कार्यकर्ताहरू र ठुला बडा नेताहरू मेडिकल कलेज खोलेर यो धन्दामा लागेका छन्।
तर पछिल्लो समय प्रमोदजी यहाँलाई थाहा छ नि मार्सी भातको चामल र चरसको थालको कुरालाई बडो यतिखेर चर्चामा छ नि,
त्यो के हो त्यो चरसको थाल होइन, तर के हो भने जे गोविन्द केसीले माग गरेका छन् त्यो राज्यले गर्नुपर्ने नितान्त दायित्व हो, कर्तव्य हो राज्यको, जिम्मेवारी हो राज्यको, त्यही गर भनेर गोविन्द केसीले अनसन बसेका हुन् र यिनै प्रधानमन्त्रीले पनि उनसँग सम्झौता गरेका छन् र आज यिनी उल्टा बोल्दैछन्।
तर सम्झौता एकातिर हुन्छ, मान्छेको ज्यान अब जानै लागिसक्यो, मान्छेको ज्यानै जान लागिसक्यो, अबसम्म सरकारले सुनेको छैन, बरु गलाएरै छोड्छु हामी चाहिँ अनसनकारीसँग एग्रिमेन्ट गर्दैनौँ भने सरकारको तर्क आएको छ प्रधानमन्त्रीको,
यहाँ त गल्ने सल्ने कुरै छैन, यहाँ त के मृत्यु हो कि मा कुरा हो होइन। अब त्यसले गर्दा यिनीहरूलाई के छ भने यो बलाल्लो पढ्ने क्यासिङ्गर हावाले उडाइदिए जस्तो यिनीहरूले ठानेका छन् कि गोविन्द केसी मरिगयो भने यो बबालै कट्टी हुन्थ्यो, ल एकचोटि हङ्गामा सङ्गामा होला, अलिकति विरोध सिद्धहरू होला, त्यो सहुला बरू, तर हाम्रा कार्यकर्ताहरूले हाम्रो पार्टीका मान्छेहरूले जो मेडिकल धन्दा गरिरहेछन् त्यो त जोगिन्छ नि कार्यकर्ता,
भने अहिलेको सरकार गोविन्द केसीलाई चाहिँ मृत्युको मुखसम्म पुर्याउन चाहन्छ तपाईँको विचारमा होइन, त्यसो भए
त्यो देखिया छ, त्यो लक्षण देखिया छ, हेर्नुहोस् गोविन्द केसीलाई मरिगए ठिकै हुन्थ्यो, बबालै कट्टी हुन्थ्यो भन्ने खालको चाहिँ अहिले लक्षण देखिया छ। प्रधानमन्त्री जस्तो मान्छेले त्यस्तो कुरा गर्ने हो, त्यो दम्बले बोल्न मिल्छ प्रधानमन्त्रीले? प्रधानमन्त्री होइन, गोविन्द केसीको पनि प्रधानमन्त्री हो नि, आफ्नो कार्यकर्ताको मात्र प्रधानमन्त्री होइन नि, आफ्नो कार्यकर्ताको बिजनेस जोगाउनका लागि उनले जे पायो त्यो बोल्न मिल्दैन नि। एउटा अनसनकारीले गलत किसिमको कुरा लिएर अनसन गरेका छैन हो, त्यसको अनसनको कुरा सुन्नु हुँदैन।
तर प्रधानमन्त्रीज्यूले एउटा अर्को कुरा पनि भन्नुभएको छ नि, सरकारले चाहिँ सरकारको पैसा खाने अर्थात् जनताले तिरेको करको चाहिँ करबाट चाहिँ आफ्नो तलब खाने अनि चाहिँ उहाँले अनसन गर्न मिल्छ, सरकारको निर्णय विरुद्ध जान मिल्छ भनेर पनि तर्क आएको छ नि बाहिर।
सरकारको निर्णय त गोविन्द केसीसँग सम्झौता गरेको पनि सरकारकै निर्णय हो, सरकारको तलब त केपी प्रधानमन्त्री ओलीले पनि खाइरहेछन्, अनि सरकारले गरेर सम्झौताको विरुद्धमा किन बोल्दैछन् त उनी, हो क्या नै कुरा। त्यसले गर्दाखेरि यो ज्यादा दम्ब गर्नु हुँदैन के लोकतन्त्रमा, यस्तो दम्ब चेक हुँदैन, हामी त धेरै आशावादी थियौँ केपी ओली प्रधानमन्त्री भावनाले एउटा राष्ट्रवादी।
तर गोविन्द केसीको माग चान्चु नै अवस्थामा सुनवाई होला जस्तो तपाईँलाई लाग्छ र अहिलेकै अवस्थामा सरकारले चाहिँ घुँडा टेकिहाल्ला अर्थात् घुँडा उहाँहरूले चाहिँ एग्रिमेन्ट गरिहाल्नु होला, जुस खिलाएर उहाँलाई चाहिँ फेरि भनौँ न फर्काउनु होला भनेर तपाईँलाई विश्वास छ र?
छैन, त्यस्तो लाग्दैन मलाई, अहिले यिनको दम्ब देखेर मलाई त्यस्तो लाग्दैन, केही किसिमले सारा देशै उठ्यो र यिनी गले यिनका घुँडा टेकियो भने मात्र गर्ला, नत्र भने यिनमा धेरै दम्ब छ, यिनले त्यस्तो गर्ला
भने नागरिक समाज या आम नागरिकको जनदबाब आवश्यक छ भनेर यहाँको तर्क हो त्यसो भए?
सारा देशका मान्छेहरूले आवाज उठाउनु पर्यो अनि त्यसपछि बल्ल यी गले भने मात्र हो, नत्र भने यिनले गोविन्द केसीलाई मारिहाल्छन् कि जस्तो लाग्छ मलाई।
भने अहिलेको सरकार गोविन्द केसीलाई चाहिँ मार्न तयार छ?
त्यसरी त नपुग्यो गरौँमा भाषा होइन, तर के भने उनीप्रति व्यवस्था गर्न साथ उनी अनसन छोड्नेवाला छैनन् होइन, उनी असाध्य साहसी र असाध्य त्यागी मान्छे हुन् र उनको साहस र त्याग भनेको आफ्नो लागि नितान्त केही पनि छैन, उन तलब त आफ्नो तलब पाएदेखि त उनी गरिब दुखीको सेवा गर्न एउटा टिनको बक्सा मुन्टामा राखेर त्यो भरि औषधि किनेर जान्छन् त्यो रिमोट एरियाहरूमा एकदम दुर्गम
क्षेत्रहरूमा,
तलब समेत त उनी आफू लिँदैनन् होइन, उनको खुट्टामा जुत्ता आएर त्यो 120 रुपियाँभन्दा बढीको जुत्ता हुँदैन, पाइजामा लगा हुन्छन् उनले, भने उनी गर्न कसका लागि लाग्छन् त भने देश र जनता,
भने एउटा देशका लागि सन्त हुनुहुन्छ उहाँले गरेको काम जायज मागलाई चाहिँ सरकारले सुनवाई गरेको छैन त्यसो भए होइन, उहाँको इन्ट्रेस्ट नभए पनि उहाँहरूले चाहिँ सरकारले व्यवस्था गराएको छ त्यसो भए?
सुनवाई गर्यो तर सुनवाई आफूले जे गर्यो त्यसको विरुद्धमा आफै बोल्दैछ, झुट्टा काम गर्दैछ, ठगी काम गर्दैछ, सुनवाई त पटक पटक भएको थियो नि, 15 सुनवाई भइसकेको छ, 15 एग्रिमेन्ट भइसकेको छ, तर अब त्यो सबको विरुद्धमा आफै बोल्दैछ क्या।
अब एउटा अर्को कुरा मैले यहाँनिर जोडेँ जाँदा जाँदै, खास गरी प्रमोद सर, मैले यो लम्की उद्योग वाणिज्य सङ्घको विषयलाई पनि एकैछिनमा जोड्दैछु। खास गरी त्यहाँ पनि एउटा विवाद फेरि चर्किएको छ। उच्च अदालत दिपायले चाहिँ एउटा फैसला गर्यो, तर फेरि उसका अध्यक्षका प्रत्याशी चाहिँ सर्वोच्च जाने भन्ने कुरा छ। पदभार गराउनु भएको छैन, शपथ गराउनु भएको छैन, त्यो एउटा पाटो छ। त्यो विषयमा म एकैछिनमा बहस गर्दैछु। तर खास गरी धनगढी चाहिँ ओझेलमा पर्छ कि अब धनगढी बजार सुक्छ कि, यो किसिमका टिका टिप्पणीहरू पनि बाहिर भएको छन्। खास गरी खखरौला नाका, त्यहाँको सती नाका चाहिँ विस्तार हुनेसँगै अब त्यहाँको स्तरोन्नति भयो भनौँ न एउटा ठुलो भन्सारको रूपमा, मूल भन्सारको रूपमा अगाडि बढ्ने भनेसँगै गोरीफण्डा नाकाको स्तर उन्नति गर्न सकेनन् यस क्षेत्रका नेताहरूले। अब धनगढी बजार त्यसो भए कुवाभित्रको भ्यागुता हुँदैछ होइन, यो बजारको अस्तित्व समाप्त हुँदैछ होइन।
अब एउटा उखान छ, हेर्नुहोस्, अब मलाई अलिक चर्कै बोल्ने मन लाग्यो यो विषयमा। नपुङ्सक कोही हुनुभन्दा नहुनै निको भन्छन् के, होइन? त्यो लुतारी नेता हाम्रा प्रतिनिधि हुनुभन्दा नहुनै राम्रो हुन्छ के। अब यो भएको नातालाई जोगाउन सक्नुलाई छैन यिनीहरू, कतिसम्मका लुतारी हुन् यिनीहरू? कम से कम केही न केही त गर्नुपर्ने थियो नि। अनसन गरी भन्छ नि यिनले, यिन त जनता त्यति धेरै मान्छेको विश्वासको मत प्राप्त गरिसकेपछि, त्यति धेरै मान्छेहरूको स्वार्थ रक्षा गर्नका लागि यिनले केही न केही गर्नु पर्दैन।
तर दुई दिन पहिले नारद मुनिजीले मसँग अन्तर्वार्ता दिँदा दुई दिन पहिले भन्नुभएको थियो, नवराजी कुनै पनि हालतमा गोरीफण्डा नाका बन्द हुँदैन, तपाईँ विश्वस्त हुनुहोस्, अब यो खखरौला नाका हुँदैमा किन आपत्ति जनाउनु परेर भनेर उहाँले तर्क गर्नुभएको थियो, यसलाई कसरी हेर्नु भएको छ यहाँले?
बन्द त हुँदैन, त्यो खालि त्यो क्रियापुत्रीले अस्ति बोकेर हरदार जाने रूपको रूपमा नाका मात्र रह्यो भने के काम थियो? व्यापारिक नाका हुनु पर्यो, व्यापार हुन सक्ने गरी नाका हुनु पर्यो नि पो हुन्छ। अब त्यो खालि त्यो हरदार त्यो अस्ति पुर्याउनु जानेका लागि एउटा नाका राखे जस्तो त्यो कामै छैन नि।
तर यसका लागि नागरिक समाज पनि बोलेन भन्ने एउटा टिका टिप्पणी चर्को आलोचना त छ नि त तपाईँहरूको पनि।
के बोलेन भन्नुभयो?
नागरिक समाजले पनि त दबाब दिन सकेन, यहाँका उद्योगी व्यापारीले पनि त मान्यजीवहरूलाई दबाब दिन सकेनन्, यस क्षेत्रबाट राष्ट्रिय राजनीतिमा प्रतित्व गर्ने नेताहरूलाई अलिकति प्रेसर दिन सकेनन्, सबै नेताहरूले खखरौलाले नै बढी पुस गरे, भारतको इन्ट्रेस्ट पनि त्यो देखिन्छ भने नेपालको इन्ट्रेस्ट चाहिँ अलिकति हाम्रो गोरीफण्डा नाका सदियोदेखिको एउटा नाकाको रूपमा रहेको नाकाको स्तर उन्नति गर्नतिर चुनावमा मुख्य एजेन्डा बनाए, तर त्यो एजेन्डा सधैँ ओझेलमा रह्यो नि प्रमोदजी।
हामीले आफ्नो प्रतिनिधि चुनिसकेपछि त्यसलाई हामीले सम्पूर्ण आफ्नो अधिकार दिइसकेका छौँ, होइन? र उसले देश चलाउनको लागि चाहिने जति पैसा उसले करको माध्यमबाट लिँदैछ हामीबाट, होइन? मैले कर कार्यालयमा तिरेको पैसा मैले चुनेको प्रतिनिधिलाई दिएको हो, किनकि देश चलाउनलाई उसलाई हामीले प्रतिनिधि छानेका छौँ, उसलाई पठाछौँ, र देश चलाउनको लागि कर कार्यालय मार्फत उसले पैसा पाइरहेछ, होइन? अब अधिकार पनि दिइसके, पैसा पनि दिइसके, अब पनि काम गर्न सक्दैन भने त्यो त एकदमै, अघि मैले भने नि यो नपुंसक लोग्ने हुनुभन्दा त नहुनै ठिक छ कि भनेर भने। त्यस्तै
अब प्रमोदजी, अन्त्यमा प्रदेश सरकारले चाहिँ एउटा विधेयक अगाडि सारेको छ, आर्थिक विधेयक अन्तर्गत तपाईँको प्रदेश सरकारका मान्य मुख्यमन्त्रीदेखि लगायत तपाईँको मन्त्रीहरू सभामुख उपसभामुखको सेवा सुविधाको विषयमा 55,000 सभामुखले पाउने, 54,500 रुपियाँ तपाईँको यहाँका मन्त्रीहरू मुख्यमन्त्री लगायतकाले पाउने भनेपछि यो सेवा सुविधालाई यहाँले कसरी हेर्नु भएको छ? टेलिफोन, दैनिक भ्रमण भत्ता, विदेश भ्रमण भत्ता, आवास गृह सबै कुराहरू छोडेर मासिक उहाँहरूलाई लिने सेवा सुविधालाई नागरिक समाजले कसरी हेरेको छ?
अब टाइम दिए अनुसार पैसा पाउनु त ठिकै हो नवराजी, होइन? कसैले मेहनत गर्छ, टाइम दिन्छ र त्यो टाइम दिए अनुसार उसले पैसा पाउँछ भने ठिकै हो। यति हो कि त्यही पैसा लिनु पऱ्यो, घुस खाने काम गर्नु भएन, भ्रष्टाचार गर्नु भएन, भ्रष्टाचार अब पैसा तलब पाइसक्यो, काम पाइसक्यो, अब भ्रष्टाचार किन गर्ने, होइन? भ्रष्टाचार नगरिदियो भने यसले ठुलै नोक्सानी हुँदैन देशलाई, नोक्सान भएको देशलाई भनेको भ्रष्टाचारले हो।
तर नेताहरूले ब्रह्मलुट मचाए, एकातिर योजनाहरूमा पनि आफ्ना कार्यकर्तालाई दिने त्यहाँ पनि कमिसन लिने, अर्कोतिर चाहिँ सरकारबाट एउटा मासिक सेवा सुविधासँगै तलब पनि लिने हुँदा जनताका लागि काम नगर्ने, आफ्नो लागि मात्र पेट भर्ने गरेका छन् नेताहरूको, ठुलो आलोचना पनि गरिरहेका छन् त बाहिर।
नेपालमा राजनीति गर्ने भ्रमण रुट गर्नलाई त हो नि, नेपालमा राजनीति गर्ने मान्छेको पृष्ठभूमि हेर्नुहोस् न, तर पुराना नेता भएको अहिले आएका नेताहरूको, उनले राजनीति गरेकै भ्रमण रुट गर्नलाई त हो नि। बिजनेस गऱ्यो भने धेरै ढिला कमाइ हुन्छ, तर छोटोमा एकदम छोटो समयमा एकदम धेरै धन कमाउनु लाग्यो भने राजनीति गर्छ। अहिले विद्यार्थी राजनीतिमा पनि हेर्नुहोस् मान्छे जो लागेका छन्, होइन? त्यो पनि देखिहाल्छ, तर सबै होइन है, केही मान्छे चाहिँ निष्ठावान पनि छन्, एकदम प्रतिबद्ध भएर राष्ट्रभक्त भएर देश बनाउनका लागि, देश र जनताको लाभका लागि राजनीति गर्दैछन्, तर के भने अधिकांश चाहिँ अहिले त्यस्तो देखिहाल्छ। त्यसले गर्दा यो बडा ठुलो विकृति छ, हेर्नुहोस् राजनीतिमा नेपालको।
भनेपछि नेपालको राजनीति भने एउटा व्यवसाय हो तपाईँको नजरमा?
समग्र रूपमा होइन, होइन? तर अधिकांश रूपमा राजनीतिमा अहिले लाग्ने मान्छेहरू नितान्त रूपले गलत तरिकाबाट छोटो समयमा भयङ्कर ठुलो धन कमाउ घबला गरेर भनेर त्यसरी पनि लाग्छ।
अब प्रमोदजी, अन्त्यमा छु म, खास गरी एउटै मात्र मैले प्रश्न भन्दा भन्दै अन्त्यमा मैले जोड्नै पर्ने भयो। एक वर्ष स्थानीय तहको भयो, निर्भबहादुर वार्ड तपाईँको नजरमा सफल कि असफल धनगढीका मेयर?
विकास त धेरै हुँदैछ, हेर्नुहोस् है।
होइन, सिधा भनिदिनुहोस् है तपाईँले, किनभने छोटोमा छु म, समयको टाइम चेक गर्ने बेला पनि भएको छ, यतिखेर 8 पनि बजेको छ। तपाईँको नजरमा एक वर्ष निर्भबहादुर वार्डका लागि सम्झन लायक रह्यो कि रहेन?
सम्झना छ हेर्नुहोस्, किनकि धेरै विकासहरू हुँदैछ अहिले, त्यसले गर्दाखेरि असफलै भन्न सक्ने अवस्था छैन त्यस्तो हेर्नुहोस्।
भनेपछि निरपौडजीले केही काम गरिरहनु भएको छ, तपाईँ देखिरहनु भएको छैन, तर व्यापारीहरूले पनि विरोध गरेका छन्। बाहिर हेर्ने हो भने उहाँले कामै नगर्न सकेको, हचुवाको भरमा अगाडि बढ्नुभयो, उहाँको सल्लाहकार नै भएन, जसले जे भन्यो त्यही गर्नुहुन्छ भन्ने एउटा अपरिपक्व मेयर भनेर पनि बाहिर भन्नेहरू धेरै छन् नि।
यो सत्य हो, उहाँको सल्लाहकार सही छैन भन्ने कुरा सत्य हो, र उहाँ केही मान्छेको चङ्गुलको कुराहरू बढी सुन्नुहुन्छ त्यो पनि सत्य हो, होइन, तर असफल भनिसक्ने अवस्था छैन। विकास त नवराज्य
त्यो हेर्न बाँकी छ, हेर्न बाँकी छ। प्रमोदजी यहाँले बडो महत्त्वपूर्ण समय दिनुभयो, म यहाँलाई मुरी मुरी धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो नागरिक समाजको अगुवा प्रमोद पाठक हुनुहुन्थ्यो, उहाँसँग हामीले पछिल्लो समयका विभिन्न गतिविधिमा रहेर, खास गरी प्रदेश सरकार, स्थानीय सरकार, केन्द्रीय सरकार र गोविन्द केसीको मागको विषयमा हामीले कुराकानी गऱ्यौँ। गोरीफण्डा नाकाको स्तर उन्नतिको विषयमा कुराकानी गऱ्यौँ भने कार्यक्रममा यतिखेर टाइम सिक्र छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि म अर्को विषय लिएर आउँछु।
भर्ना सम्बन्धी सूचना, यस क्षेत्रमै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस सामुदायिक सेवा संस्थान आइसिएस धनगढीमा विगत दुई दशकदेखि सिटिभिटीबाट सम्बन्धन लिई सञ्चालित 18 महिने भेटनरी जेटिएमा शैक्षिक सत्र 2075-76 लागि भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। साथै महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुसलमान, पिछडिएको दुर्गम क्षेत्रका व्यक्ति, जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन, द्वन्द पीडित, विस्थापित, विपत्ता पारिएका व्यक्ति, अपाङ्ग, सहित परिवार तथा घाइती वा निजको परिवार, पूर्व कमैया, हलिया, विपन्न वर्ग मध्येबाट, नेपालका सरकारी तथा सामुदायिक विद्यालयबाट एसएलसी वा एसईई उत्तीर्ण गरेका मध्ये स्वीकृत कोटाको 10% निशुल्क पढ्ने गरी छात्रवृत्ति प्रदान गरिने व्यवस्था छ। भर्नाका लागि योग्यता एसईई वा सुसरहको परीक्षा उत्तीर्ण तथा अक्षराङ्क पद्धतिको नतिजाको हकमा प्रवेशिका परीक्षामा न्यूनतम ई ग्रेड सम्म, सिट संख्या जम्मा 40 जना, भर्ना कार्यक्रम फारम वितरण असार 20 गतेदेखि, फारम बुझाउने अन्तिम मिति साउन 11 गतिसम्म, प्रवेश परीक्षा मिति र समय छात्रवृत्ति तर्फ श्रावण 19 गते दिउँसो 2 बजे, प्रवेश परीक्षा मिति र समय शुल्कीय तर्फ श्रावण 21 गते दिउँसो 2 बजे, स्थान सामुदायिक सेवा संस्थान आइसिएस। विस्तृत जानकारीको लागि सामुदायिक सेवा संस्थान आइसिएस शारदा विद्या निकेतन माध्यमिक विद्यालय धनगढी 5 तारानगर कैलाली, 91-522-100-98-48-48-69। शारदा माध्यमिक विद्यालय बैया बेहरीको विद्यार्थी भर्ना सम्बन्धी सूचना, 2074 एसईई परीक्षामा सफल हुनुभएका सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक मङ्गलमय शुभकामना सहित यस शारदा माध्यमिक विद्यालय बैया बेहरीमा शैक्षिक सत्र 2075 लागि कक्षा 11 मानविकी, व्यवस्थापन तथा शिक्षा संकायमा भर्ना खुलेको जानकारी गराउँदछौ।
हाम्रा विशेषताहरू सस्तो सुलभ शिक्षण शुल्क भएको, अनुभवी र दक्ष शिक्षकहरू भएको, सुविधा सम्पन्न कक्षा कोठाहरू, पर्याप्त खेल सामग्री भएको, वाइफाई सुविधा भएको, पुस्तकालय र सन्दर्भ सामग्रीको पर्याप्त व्यवस्था भएको।
हाम्रा उपलब्धिहरू शैक्षिक सत्र 2067-68 सामुदायिक विद्यालयहरूमा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भई शिक्षा मन्त्रालयबाट पुरस्कार प्राप्त गर्न सफल, सिटिभिटीबाट 18 महिने जेटिए कक्षा सञ्चालन भइरहेको, आगामी श्रावणदेखि आइएससी एग्रिकल्चरका कक्षाहरू सञ्चालन हुने,
शारदा मावि नै किन उपयुक्त, आर्थिक बोझबाट अभिभावकलाई मुक्त गर्न, समुदाय प्रति उत्तरदायी नागरिक बनाउन, उच्च शिक्षाका लागि नेपाल सरकारबाट प्रदान गरिने छात्रवृत्ति कोटा एवं सेवा सुविधा प्रदान गर्न, उच्च शिक्षा अध्ययनका लागि आरक्षणको सुविधा प्रदान गर्न,
सिट सीमित छन्, समयमै सम्पर्क राख्नु होला। भर्ना कार्यक्रम फारम वितरण यही असार 20 गतेदेखि, प्रवेश परीक्षा साउन 1 गते, कक्षा सञ्चालन साउन 14 गतेदेखि, एसईईमा A+ या ए ल्याउनेलाई 100% छात्रवृत्ति। थप जानकारीका लागि शारदा माध्यमिक विद्यालय बैया बेहरी धनगढी, 091-524-663, 98-48-422-561, 98-58-480-600।
आगामी शताब्दी यहाँहरू सम्पूर्णलाई स्वागत छ। कार्यक्रमको अन्तिम खण्डमा म छु र खास गरी हामी पछिल्लो समय लम्की उद्योग वाणिज्य संघको पछिल्लो समय जुन चुनाव हुने क्रममा थियो र चुनाव स्थगित भएको थियो, खास गरी स्टे अर्डर प्राप्त भएको थियो उच्च अदालत दिपालको, भने पछिल्लो समय फैसला भएको छ, एउटा आदेश आएको छ, परमादेश आदेश आएसँगै खास गरी चुडामणि भण्डारी जो चाहिँ प्रत्याशी हुनुहुन्थ्यो सुशीला साईको विपक्षमा हुनुहुन्थ्यो, यतिखेरको नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट जुन चाहिँ एउटा एलायन्स गठबन्धनको तर्फबाट देखिनु भएका उम्मेद्वार हुनुहुन्थ्यो उहाँ चाहिँ असफल अर्थात् अयोग्य देखिनु भएको छ। अयोग्य देखिएसँगै यतिखेर आफ्नो कार्यभार कसरी सम्हाल्नु होला त उहाँले चाहिँ शपथ ग्रहण लिनु भएको छैन तर उहाँले आफ्नो यो जितलाई कसरी लिनुभएको छ यो विषयमा हामी कुराकानी गर्दैछौँ। मैले चुडामणि भण्डारीलाई निरन्तर टेलिफोन लाउँदा पनि उहाँको टेलिफोन नउठ्यो र अहिले व्यस्त देखिएको हुँदा मैले यतिखेर हाम्रो बिचमा नेपाली काङ्ग्रेसको तर्फबाट खास गरी त्यतिखेरको सङ्गठनको रूपमा हेर्ने भने एउटा एलायन्स देखिएको थियो, डेमोक्रेटिक एलायन्सबाट अध्यक्षको उम्मेद्वार रहनुभएको महिला नेत्री अत्यन्तै प्रभावशाली महिला नेत्री सुशीला साई यतिखेर हाम्रो बिचमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। सुशीलाजी यहाँलाई स्वागत छ कार्यक्रममा। आराम हुनुहुन्छ? एट फर्स्ट त यहाँलाई धेरै धेरै बधाई दिन चाहन्छु, अन्तत यहाँको जित भएको छ, खास गरी उच्च अदालत दिपालले यहाँको पक्षमा फैसला गरेको छ, यो फैसलालाई यो आदेशलाई यहाँले कसरी हेर्नु भएको छ?
उच्च अदालतको आदेश सम्मान गरेको छु,
तपाईँको जित भयो होइन, त्यसो भए उच्च अदालतले तपाईँको पक्षमा फैसला गरिदियो सुशीलाजी।
हजुर हजुर, एकदमै उच्च अदालतले सम्मान गरेको छ, विधानलाई पनि सम्मान गरेको छ, अब कानुनलाई पनि एउटा आफ्नो उसमा राखेका कारणले म त धेरै खुसी।
तर विपक्षी चुडामणिजीले हिजो साँझ मसँग कुराकानी गर्दा म अत्यन्तै अप्रत्याशित रूपमा चाहिँ यो नतिजा यो भनौँ न आदेश आयो, म चुनावको मुखमा चाहिँ जितको नजिक थिएँ तर यो ग्रान्ड डिजाइन हो, मलाई फसाउने काम गरियो, म उच्च अदालतको निर्णयलाई अटेर गर्दै अर्थात् यसलाई चाहिँ ऊ गर्नका निम्ति म सर्वोच्च अदालत जान्छु भनेर पनि मसँग कुराकानी गर्नुभएको छ नि, उहाँसँग रेकर्ड छ मसँग।
अब उहाँको पनि धेरै कुराहरू छन्, अब त्यो मैले व्यक्तिगत रुचि भएका कारणले उहाँसँग कुनै नराम्रो सम्बन्ध भएका कारण मैले यो
सम्भवतः लाग्छ। यतिखेर मैले चुडामणिजीलाई पनि जोडेको छु, चुडामणिजी हामीसँगै हुनुहुन्छ। चुडामणिजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
नमस्ते,
आराम हुनुहुन्छ चुडामणिजी?
हजुर आराम।
हामीसँग सुशीलाजी पनि टेलिफोनमै हुनुहुन्छ, तपाईँलाई मैले टेलिफोन लगाइरहेको थिएँ, बारम्बार व्यस्तता देखिएको छ, हिजो साँझ नै मैले तपाईँसँग टाइम मागेको थिएँ। खैर अब छोड्नुहोस् त्यो विषयलाई, लम्की उद्योग वाणिज्य संघको चुनावमा जसरी अहिले पछिल्लो समय एउटा परमादेश आएको छ, आदेश आएको छ उच्च अदालत दिपाइटबाट, अब तपाईँलाई अयोग्य भनेको छ, यसलाई लिएर सुशीलाजीलाई अब तपाईँहरूको समर्थन हुन्छ? त्यसो भए उहाँ चाहिँ वैधानिक रूपमा चाहिँ अध्यक्ष हुनुभएको छ, तपाईँको सहयोग हुन्छ उहाँलाई?
होइन, त्यो अदालतको पूर्ण रूपमा पाठ आएको छैन, अदालत के बोलेको छ यो कुरा पहिले रमेशजी यो कुरा हेर्नु पर्यो है। अदालतको आदेश नमान्ने भन्ने त अब कुरै भएर मान्नु पर्यो, अनि फेरि अर्को बाटो पनि खुल्लै छ, फेरि सर्वोच्च जानुपर्छ, बाटो खुल्लै छ, त्यहाँ पनि जानु पर्ला होइन। अब पहिले पूर्ण पाठ आउनथ्यो, पाठ आएपछि मात्रै अनि त्यस्तै।
तर सुशीलाजीको पक्षमा फैसला भयो, उहाँले तपाईँलाई नै विपक्षी राखेर रा, खास गरी तपाईँ अयोग्य हो भनेर चाहिँ उहाँले निवेदन चढाउनु भएको थियो नि, त्यसलाई त्यसो भए तपाईँ अयोग्य ठहर गरे नि त अदालतले, त
अदालतले पनि के बोल्छ यो कुरा
हेर्न बाँकी छ, तपाईँ अयोग्य हो त्यसो भए
प्रिन्सिपली अयोग्य ठहर गर्यो भन्ने छ, अब त्यसमा पनि फैसलामा पनि बोल्या होला।
तर सुशीलाजी पनि हामीसँग हुनुहुन्छ, सुशीलाजी चुडामणिजी तपाईँसँग कुराकानी गर्दै हुनुहुन्छ, उहाँलाई आग्रह अनुरोध के छ यहाँको, खास गरी अब अदालतले एउटा फैसला गरेको छ, उहाँले चाहिँ उच्च अदालतलाई निर्णयलाई लिएर म सर्वोच्च जान्छु भन्ने जस्तो आशय पनि उहाँले देखाउँदै हुनुहुन्छ, पूर्ण पाठ आउन बाँकी छ, मलाई चित्त बुझेको छैन, म योग्य हो भनेर भनिरहँदा खास गरी विधानले के भनेको थियो सुशीलाजी?
त्यसकारण अब उच्च अदालतको निर्णयलाई मान्नुपर्छ सबैजनाले, मलाई लाग्छ।
भने अदालतको निर्णयले चाहिँ चुनामणिजीले पनि मान्नु पर्छ। चुनामणिजी तपाईँ अदालतको फैसला मान्ने कि नमान्ने? चुनामणिजी त्यही त सुशीलाजीले भनिसक्नुभयो उहाँ अयोग्य हुनुहुन्थ्यो, उहाँलाई चुनावको बिचमा पनि मैले भनेको थिएँ तपाईँ अयोग्य हुनुहुन्छ, एक कार्यकाल खानुपर्छ, तपाईँ अचानक आउनु भएको छ, यो राम्रो भएन, एउटा व्यापारी भन्दा गैर व्यापारी आउनुभयो, त्यहाँको सदस्यता नै हुनुहुन्थेन भनेर उहाँले त्यतिखेर पनि मैले भनेको थिएँ तपाईँहरू दुवैजनालाई व्यापारी हो कि गैर व्यापारी हो भनेर भनिरहँदा तपाईँले खण्डन गर्नुभएको थियो, मेरो व्यापार आफ्नै किसिमको छ भन्नुभएको थियो। तर अदालतले जुन किसिमले तपाईँलाई अयोग्य देखायो, अब तपाईँ अलिकति साइलेन्ट भएर बस्ने हो कि अब फेरि उच्च अदालत छोडेर सर्वोच्च अदालत जाने हो? तपाईँ सर्वोच्च जानुहुन्छ होइन, त्यसो भए यो फैसलाले तर सर्वोच्चले तपाईँको पक्षमा फैसला गर्ला र चुडामणिजी हजुर भने तत्काल तपाईँ सहजै रूपमा चाहिँ सुशीलाजीलाई पदभार ग्रहण गर्न दिने पक्षमा या भनौँ शपथ ग्रहण गर्न दिने पक्षमा हुनुहुन्न?
उहाँको व्यक्तिगत कुरा होइन, यो व्यक्तिगत कुरै होइन नि, सुशीला भयो मलाई अप्ठ्यारो हुने, म भयो सुशीला,
तर सुशीलाजी त तपाईँको भान्जी पनि हुन् नि, कहिले काहीँ व्यावहारिक रूपमा उहाँले भने जस्तै समाजमा त्यही समाजमा बस्ने हो, मानिदिनुपर्छ, उहाँले चाहिँ सहजै स्वीकार दिनु पर्यो भनेर रिक्वेस्ट पनि गर्नुभयो नि यहाँलाई।
हो मेरो भान्जी हो, तर कुरा के भयो भने अब एउटा एउटा कुरा भयो, अदालत गइसकेपछि पूर्ण रूपमा न्याय नपाएसम्म उहाँलाई पनि लागे होला मलाई पनि लागे होला, अब न्याय त पाउनु पर्यो
नि त, माने त्यसका लागि तपाईँ सर्वोच्च जानुहुन्छ? अब सुशीलाजी अब उहाँले तपाईँलाई सहजै स्वीकार्ने कन्डिसन देखेन, उद्योग वाणी सङ्घको पदभार ग्रहण गर्न दिने पक्षमा सहजै हुनुहुन्न, यसका लागि अब उहाँसँग के त्यो विषयमा छलफल पनि हुँदैछ त्यसो भए?
अब
छलफल त के छ र, अब छलफल होइन छलफल
अब मैले उहाँलाई मान्नै पर्छ होइन, उहाँ बिना मैले कार्यकाल पनि चलाउन सक्दैन, त्यो कुरा मलाई थाहा छ, उहाँहरूको साथ
तर चुडामणिजी भने सुशीलाजी उहाँलाई मनोनयन गर्ने सम्भावना कति छ? यदि मानिलिनुहोस् उहाँलाई तत्कालै मनाउने कन्डिसन रह्यो भने उहाँलाई मनोनित गरेर ल्याउन सक्ने सम्भावना छ?
एकदमै एकदमै उहाँले भने जस्तै हुन्छ, सम्भावनाका कुराहरू अब धेरै लामो खिचेर यो अब के भएको छ भने वास्तविक उहाँ र म एउटा केस गरिसक्यौँ कि, एकदम वास्तविक कुरा, उहाँलाई पनि एउटा कन्डिसन सबैले गरेको देखेको छ, अब के भनौँ होला त्यो त्यसलाई अब कसरी भनौँ होइन,
पछाडिबाट धकेलिरहनु भएको छ, पुस गरिरहनु भएको छ,
पारेको हो यो कुरा स्पष्ट छ, हामी चेतमा परेको हो, तर यो चेतलाई हामीले मिलेर सुल्झाउन सक्छौँ कि भन्ने मलाई विश्वास
भनेपछि तपाईँको मामाजी ए चुडामणि भण्डारी ब्याक भयो, यदि उहाँ चाहिँ तपाईँ भन्दा तपाईँले भनेको कुरा कन्भिन्स हुनुभयो भने यो कुरा सहजै मिल्न सक्छ सुशीलाजी?
एकदम मिल्न सक्छ, अनि दोस्रो कुरा म माथि सधैँ राम्रो आभार पनि हुन्छ कि यो, किनकि अब धेरैले अब मेरै पक्षमा पनि छन् भन्न मैले सक्दिनँ, उहाँको पक्षमा छन् भनेर म त्यो पनि भन्न सक्दैन, किनकि हामी दुइटै चेतमा परेको स्पष्ट छ, त्यस कारण अब उहाँसँग बसेर मैले एक प्रकारको म कुरा गर्छु, त्योभन्दा पछाडि उहाँ
ल ठिक छ। अब चुडामणिजी हेलो चुडामणिजी चुडामणिजी सम्भवत लाग्छ चुडामणिजीलाई मैले एउटै मात्र प्रश्न राख्दै थिएँ, भान्जीले चाहिँ अलिकति आशीर्वाद माग्दैछन् तपाईँको सहयोग रहन्छ कि रहँदैन भनेर मैले भनिरहेको थिएँ। अब सुशीलाजी अन्त्यमा उहाँसँगको तपाईँहरूको कोर्डिनेसन के हुन्छ, उहाँलाई अब कसरी मनाउने पक्षमा हुनुहुन्छ तपाईँ?
अब बसेर के छ होइन, अब मलाई यति बेला सम्मान गर्नुभयो भने म सधैँ उहाँप्रति आभार पनि हुनेछु, र अनि दोस्रो कुरा उहाँले मनोनित हुन पनि सक्नुहुन्छ, किनभने धेरै छ अहिले पनि काम गर्ने समय छ, त्यसको आँचिनुपर्ने कुनै कुरा छैन, अब सबै ठाउँमा चेतमा परेर हामी बिचाले आफ्नो सम्बन्ध बिगार्नुपर्छ भन्ने पनि मलाई लाग्दैन,
मैले त्यही भन्दै थिएँ सुशीलाजी, बडो महत्त्वपूर्ण समय दिनुभयो, म यहाँलाई धेरै धेरै धन्यवाद, र पुनः पनि अदालतको एउटा नयाँ आदेश आएको छ, त्यो आदेशको कार्यान्वयन होस्, तपाईँ अध्यक्ष हुनुभएको छ लम्की उद्योग वाणी सङ्घलाई एउटा राम्रो उद्योग वाणी सङ्घको रूपमा, नमुना उद्योग वाणी सङ्घको रूपमा आगामी दिनमा यहाँले अगाडि बढाउन सफल हुनुहोस्, हाम्रो शुभकामना छ, बडो महत्त्वपूर्ण समय दिनुभयो सुशीलाजी, यहाँलाई म धेरै धेरै धन्यवाद र पुनः पनि यहाँलाई बधाई दिन चाहन्छु।
हुन्छ
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो लम्की उद्योग वाणिज्य सङ्घको हालै चुनाव हुने क्रममा थियो तर चुनाव स्थगित भएको थियो, खास गरी अदालतमा एउटा रिट पऱ्यो, उक्त रिटको कुरा गर्ने भने सुशीलाजीले रिट गर्नुभएको थियो तर उक्त रिटलाई चाहिँ उच्च अदालत दिपायलले चाहिँ उहाँको पक्षमा फैसला गरेको छ, अर्थात् आदेश गरेको छ कि तत्काललाई उहाँका प्रत्याशी जो हुनुहुन्थ्यो चुडामणि भण्डारी उहाँ चाहिँ अयोग्य देखिनु भएको छ, अर्थात् त्यो अध्यक्ष पदको उम्मेदवार नै सफल हुनु भएन, उहाँ चाहिँ त्यति सफल देखिनु भएन, त्यो विषयलाई लिएर हामीले बहस गऱ्यौँ। कार्यक्रमलाई सुनिदिनु भयो यहाँलाई म धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्दै आजको यो प्रस्तुतिबाट कार्यक्रम प्रस्तुत मनोराज थानु पनि बिदा माग्छु। अवस्था नमस्कार।